तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नमस्ते, एसपीएस नेपाली पोडकास्टमा स्वागत छ। अब कुरा गरौं संघीय सरकारको बजेट आएदेखि चर्चामा रहेको ट्याक्स सम्बन्धी परिवर्तनहरूले जुलाई एकदेखि कस्तो प्रभाव पार्ला भन्ने बारे, र बुधबारदेखि अस्ट्रेलियामा नयाँ आर्थिक वर्ष शुरू हुँदै गर्दा न्यूनतम तलबमा वृद्धि, करमा थप छुट र सुपरमा पनि केही परिवर्तनहरू हुँदैछन्। यो सँगै जुलाई एकदेखि नेगेटिभ गियरिङ, क्यापिटल गेन्स ट्याक्स सीजीटी, सुपर सेल्फ म्यानेज फण्डबाट प्रपर्टीमा लगानी गर्ने लगायतका कुराहरू पनि परिवर्तन हुँदैछन्। यिनै विषयहरूमा आधारित रहेर सिडनीका एक ट्याक्स एजेन्ट चुडामणि बेलबासेसँग सहकर्मी सुनिता पोखरेलले गर्नुभएको प्रश्नोत्तर सुन्नतर्फ लागौं एसपीएस नेपाली पोडकास्टमा, र कुराकानीको सुरुवात नेगेटिभ गियरिङमा आएको परिवर्तनबाट। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपीएसको सहमति वा विमति छैन, अनि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
पहिला त नेगेटिभ गियरिङ भनेको के हो भने, हामीसँग इन्भेस्टमेन्ट प्रोपर्टीहरू छ भने त्यसमा अब जस्तो आउने आम्दानी भन्दा त्यसमा भएको खर्च चाहिँ बढी भयो भने त्यसलाई जुन घाटा हुन्छ त्यसलाई अहिलेसम्मको व्यवस्था अनुसार हाम्रो अरू इन्कम जस्तो सेलेरीबाट आएको इन्कमबाट चाहिँ त्यो इन्कमलाई घटाउनलाई मद्दत गर्थ्यो, त्यसलाई चाहिँ नेगेटिभ गियरिङ भन्छ। जस्तो उदाहरणको लागि हाम्रो अब इन्भेस्टमेन्ट प्रपर्टीबाट 30,000 हामीलाई रेन्टल इन्कम भयो, त्यसको सबै खर्च गर्दाखेरि 40,000 खर्च भयो भने जुन 10,000 हाम्रो चाहिँ घाटा हुन्छ त्यो घाटालाई घाटाले हाम्रो चाहिँ इन्कम चाहिँ घटाएर अनि बाँकी रहेकोमा ट्याक्स तिर्थ्यौँ। अहिलेसम्मको चाहिँ त्यो थियो, तर अब अहिले अब यो जुन हाम्रो लागि यहाँ चाहिँ यो डेटहरू चाहिँ भेरी महत्त्वपूर्ण हुन्छ। यो 2026 12 मेदेखि तपाईँको चाहिँ तिनवटा कुराहरू चाहिँ यहाँ यो उसमा चेन्जहरू भएको छ। एउटा चाहिँ जस्तो हामीले कुनै पनि प्रपर्टी नयाँ किन्यौँ, इन्भेस्टमेन्ट प्रपर्टी भनेर नयाँ किन्यौँ भने त्यो नेगेटिभ गियरिङ जति क्लाइम गरिरहेको हुन्छ अहिले त्यो चाहिँ कन्टिन्युस हुन्छ। अनि त्यसपछि 12 मेभन्दा अगाडि किनेको प्रपर्टीहरू जो छ त्यसलाई चाहिँ ग्रान्ड फादरिङ रुल भन्छ, त्यसलाई चाहिँ तपाईँको चाहिँ के अरे त्यो पनि त्यो हामीले कन्टिन्यू गर्न पायो। र कुनै प्रपर्टी जस्तो 12 मेदेखि अहिलेसम्मको त्यो जुन चाहिँ हामीले अब किनेको प्रपर्टीहरूमा यो 30 जुन 2027 भनौँ न नेक्स्ट इयरको 30 जुनसम्म चाहिँ हामीले त्यही नेगेटिभ गियरिङ क्लाइम गर्न पायो। त्यसपछि चाहिँ त्यो जति पनि घाटा हुन्छ त्यसलाई चाहिँ खालि क्यारी फरवर्ड मात्रै गर्न पाइयो। त्यो जति बेला हामीले चाहिँ इन्कम भनौँ न त्यसको चाहिँ फाइदा कमाउँछौँ त्यति बेला पनि हामीले अफसेट गर्न पायो, र पछि बेच्ने बेला पनि त्यो चाहिँ घाटा एकोमोडेट हुन्छ, त्यो एकोमोडेट भएपछि त्यो घाटालाई चाहिँ युज गर्न चाहिँ पाइयो। खालि अहिले चाहिँ इन्स्टेन्ट चाहिँ डिडक्सन गर्न पाइएन, पछि चाहिँ गएर त्यसलाई चाहिँ घाटालाई त्यो जम्मा गरेर त्यसपछि पछि बेच्दाखेरिको फाइदा भएर घटाउनु पाइयो।
ए अब त्यो ग्रान्डफादरिङ रुल भनेको चाहिँ अगाडिको नियम जुन रहेको छ नियम चेन्ज भइसकेपछि पनि त्यो पहिलाकै नियम अनुसार चल्न मिल्ने खालको एउटा एक्सेप्सनल जस्तो भयो होइन?
हजुर, जस्तो अब तिनवटा कुरा छ, एउटा नयाँ प्रोपर्टी किनियो त्यसलाई चाहिँ पाइयो यो नेगेटिभ गियरिङ क्लाइम गर्नलाई, अनि एक्जिस्टिङ प्रपर्टिज भन्छ त्योभन्दा पहिला किनेको प्रपर्टीहरूलाई पनि त्यसलाई चाहिँ ग्रान्ड फादरिङ भन्छ, त्यसलाई चाहिँ त्यो पनि पाइयो। त्यसपछि जुन चाहिँ अहिले आएर यो भनौँ न पुराना प्रपर्टीहरू 12 मेदेखि यतातिर किनिया छ भने नेक्स्ट इयरको 30 जुनसम्म चाहिँ त्यो नेगेटिभ गियरिङ पाइयो, त्यसपछि चाहिँ जति पनि घाटा हुन्छ त्यसलाई चाहिँ त्यो इन्स्टेन्टली उसमा घटाउन पाइएन, खालि त्यसलाई चाहिँ हिसाब गरेर मात्रै राख्न पाइयो।
आगामी दिनहरूमा ल म पुरानो प्रपर्टी किन्छु अनि त्यसपछि नेगेटिभ गियरिङ मा ट्याक्स क्लेम गर्ने भन्ने हिसाबले सोच्नु भयो भने त्यो चाहिँ लागू हुन सकेन होइन त?
सकेन किनभने अब त्यसले के देखियो भन्दाखेरि अहिले आएर अब यो सरकारले जानी नै जो इन्भेस्टरहरूलाई अलिकति डिस्करेज गरेर फर्स्ट होम बायरहरूलाई अगाडि ल्याउने जुन अब एक किसिमको चाहिँ योजनाबद्ध तरिकाले नै त्यो नेगेटिभ गियरिङलाई हटाइदिएपछि इन्भेस्टरहरू एक्जिस्टिङ प्रपर्टी किन्ने चाहिँ कम हुन्छन् भन्ने हिसाबले चाहिँ अब उनीहरूको सोचाइ, अब यसको आउटकम त हेर्नै बाँकी छ। तर
यो नयाँ घर भनेको अब जस्तै फर्स्ट होम बायर भनेर भनिरहँदाखेरि अथवा नयाँ घर किन्ने जो सोचिरहनु भएको छ अब त्यसमा चाहिँ ल्यान्डै किनेर आफैले बनाउनु पर्ने हो कि अथवा नयाँ घर अनयुज घरलाई पनि त्यो अन्तर्गत राख्न पाइयो?
त्यो चाहिँ जस्तो उनीहरूले भन्न खोजेको कस्तो छ भने त्यहाँ नयाँ डेभलपमेन्टबाट किन्नु पर्यो, जस्तो अब होम एन्ड ल्यान्ड प्याकेजहरूबाट किन्दाखेरि भयो, अथवा चाहिँ तपाईँले आफै ल्यान्ड किनेर आफै घर बनाउँदाखेरि भयो, जे भए पनि नयाँ क्रिएसन भएको चाहिँ हुनु पर्यो।
अनि अब यो त भयो नेगेटिभ गियरिङको कुरा होइन, जुन यो क्यापिटल गेन्स ट्याक्स भनिन्छ, अब यो चाहिँ के हो र यसमा आएको परिवर्तनले चाहिँ कसरी इम्प्याक्ट पार्छ त?
अब क्यापिटल गेन ट्याक्स भनेको के हो भन्दाखेरि, हजुरले जब प्रपर्टी कुनै प्रपर्टी अथवा कुनै एसेटहरू होल्ड गरेर त्यसमा भएको फाइदा जुन हुन्छ त्यो चाहिँ अहिलेसम्मको नियममा के थियो भने 12 महिनाभन्दा तपाईँले चाहिँ बढी होल्ड गर्नुभयो भने त्यसको चाहिँ 50% डिस्काउन्ट दिन्थ्यो गभर्मेन्टले, त्यो चाहिँ अहिलेसम्मको रुल छ। अब त्यसमा चाहिँ 3 सिनारीहरू लिन सकिन्छ, जसरी अघि हामी नेगेटिभ गियरिङमा भन्यो त्यस्तै 3 सिनारीहरू। एउटा चाहिँ पहिला ओल्ड प्रपर्टी, जस्तो पहिलाको प्रपर्टी किन्नु भएको छ त्यो चाहिँ 12 मेभन्दा अगाडिको किन्नु भएको छ भने त्यो पुरानै प्रपर्टी भए पनि त्यसको चाहिँ 50% डिस्काउन्ट चाहिँ त्यो कन्टिन्यू हुन्छ, त्यसलाई पनि अगेन त्यसलाई त्यही अघि भने जस्तै ग्रान्ड फादरिङ रुल भनौँ होइन। अनि त्यसपछि कुनै अब पुरानो प्रपर्टी तपाईँले चाहिँ 12 मेदेखि अहिले किन्नुभयो, त्यसपछि चाहिँ अब किन्नुभयो भने त्यो पुरानो प्रपर्टी किनेकोलाई के हुन्छ भने 50% डिस्काउन्टको रुल चाहिँ 1 जुलाई 2027 लाग्ने भयो, त्यसपछि चाहिँ इन्डेक्सेसन मेथडबाट जान्छ, त्यो चाहिँ त्यो 50% डिस्काउन्टको चाहिँ त्यो ऊ सुविधा नदिने भयो। अनि अर्को चाहिँ के छ भने जसरी यो नेगेटिभ गियरिङमा नयाँ प्रपर्टी किन्दाखेरि नेगेटिभ गियरिङ कन्टिन्यू गर्न दिएछ, त्यसरी नै यो सिजिटीको उसमा पनि तपाईँले कुनै नयाँ प्रपर्टी किन्नुभयो भने हजुरलाई चोइस हुन्छ, एउटा चाहिँ 50% डिस्काउन्ट गर्ने अथवा चाहिँ इन्डेक्सेसन गर्ने भन्ने तिनवटा भने यो दुईवटा चोइस हुने भयो। त्यही कारणले गर्दाखेरि तपाईँको चाहिँ 3 ओल्ड प्रपर्टी छ त्यसलाई 50% डिस्काउन्टलाई चाहिँ कन्टिन्यू गर्न पाइयो, अनि त्यसपछि ओल्ड प्रपर्टी अहिलेदेखि अहिले किन्यो मे 12 पछि किन्यो भने त्यसलाई चाहिँ तपाईँको 1 जुलाई 2027 गएपछि दुइटा नियम हुने भयो, जस्तो अब 1 जुलाई 2027 50% डिस्काउन्ट पायो त्योभन्दा पछाडिको चाहिँ इन्डेक्सेसनबाट ट्याक्स तिर्नु परेपछि, अनि त्यसपछि नयाँ प्रपर्टी किन्यो भने त्यसलाई चाहिँ कन्टिन्युस गर्न पायो।
अब यो इन्डेक्सेसनको ट्याक्स भनेको कसरी बुझ्ने
र यो कुराकानी जारी रहनेछ यो छोटो ब्रेक पछि।
इन्डेक्सेसनको ट्याक्स भनेको कस्तो हुन्छ भन्दाखेरि मोटामोटी उसमा गर्दाखेरि जुन इन्फ्लेक्सन रेट हुन्छ, जस्तो अब इन्फ्लेक्सन रेट भनेको तपाईँको चाहिँ अब भनौँ न अब सामान्यतया नयाँ सामान्यतया एउटा नर्मल इन्फ्लेक्सन रेट भनेको 2.5%, यसलाई चाहिँ एउटा नर्मल मार्क्स छ, अहिले चाहिँ त अब 4 ओभर 4 पनि छ त्यो चाहिँ त्यो इन्फ्लेक्सन रेट, त्यो इन्फ्लेक्सन रेटको आधारमा महँगाई कति बढ्यो त्यो आधारमा उनीहरूले चाहिँ डिडक्सन दिन्छ। यसको चाहिँ खास के हुन्छ भने यदि हजुरले प्रपर्टी किनेर लामो समय राख्नुभयो, अब भनौँ न 15 वर्ष 20 वर्ष राख्नुभयो भने हामीले हिसाब गरेर हेर्दाखेरि र त्यो इन्फ्लेसन रेट चाहिँ अलिकति हाई भयो भने 50%भन्दा पनि डिस्काउन्ट चाहिँ बढी हुने सम्भावना हुन्छ, तर तपाईँलाई त्यो त्यो त्योबाट चाहिँ इन्डेक्सेसनबाट फाइदा हुन्छ। तर अब जस्तै अब तपाईँले सेयर किन्नुभयो, एउटा सेयर किन्नुभयो अथवा चाहिँ प्रपर्टी किनेर तुरुन्तै बेच्नुभयो भने जुन 50% 12 महिनाभन्दा बढी रोक्दाखेरि 50% हुन्थ्यो त्यो चाहिँको भन्दा चाहिँ एकदमै कम फाइदा हुन्छ। जस्तै उदाहरणको लागि त्यसमा चाहिँ अब यो अहिलेको नयाँ रुलले फेरि सिजिटीमा के भनेको छ भने इन्डेक्सेसन आउन बित्तिकै मिनिमम 30% ट्याक्स पनि भनेको छ, त्यो गर्दाखेरि जस्तै अब उदाहरणको लागि अब यो एउटा प्रपर्टीबाट हजुरलाई चाहिँ अब 1 वर्ष रोक्नुभयो, 1 वर्षपछि तपाईँले बेच्नुभयो, त्यसमा चाहिँ अब 36,000 चाहिँ तपाईँलाई फाइदा भयो, 36,000 त्यसको इमिडिएटली के अरे 50% डिस्काउन्ट हुँदाखेरि के भयो त भन्दाखेरि तपाईँ चाहिँ 36,000 आधा 18,000 मात्रै ट्याक्सेबल भयो। यदि हजुरको चाहिँ केही पनि इन्कम अरू छैन भने त्यो 36,000 फाइदा हुँदाखेरि अहिलेको रुलबाट हजुरलाई 1 पैसा पनि ट्याक्स तिर्नु परेन होइन। तर यही कुरा चाहिँ इन्डेक्सेसनबाट जाँदाखेरि 36,000 चाहिँ उनीहरूले अर्को नियम के भनेको छ भने त्यो सिजिटीमा इन्डेक्सेसन लागु भइसकेपछिको सिजिटीमा 36% 30,000 चाहिँ तपाईँको चाहिँ 10,800 मोटामोटी चाहिँ त्यो चाहिँ हामीले तिर्नै पर्यो, त्यसमा त्यो इन्डेक्सेसन 1 वर्षको 4% जतिले घटाउँदाखेरि भनेपछि एउटा चाहिँ 36,000 कमाउँदाखेरि अहिलेको अवस्थामा चाहिँ भनौँ न ट्याक्सै तिरेन, अर्को चाहिँ 36,000 कमाउँदाखेरि त्यो इन्डेक्सेसन मेथड लाँदाखेरि तपाईँको चाहिँ त्यो 10,800 36%को 30% मिनिमम ट्याक्स तिर्नुपर्ने 10,800 भयो, त्यसको चाहिँ अब त्यो इन्डेक्सेसनको 4% जति अलिकति भनौँ न अहिलेको उसमा गर्दाखेरि झन्नै अब 9,500-10,000 चाहिँ त्यो ट्याक्समा जाने भयो भन्दाखेरि सर्ट टर्म होल्ड गर्नेहरूको लागि इन्डेक्सेसन चाहिँ त्यति राम्रो हुँदैन।
अनि अब त्यही अब अरू इन्कम ट्याक्सको सन्दर्भमा चाहिँ कस्तो देखिन्छ अब आगामी आर्थिक वर्ष भनौँ न नयाँ आर्थिक
इन्कम ट्याक्समा चाहिँ अहिले धेरै चेन्जहरू चाहिँ ल्याएको छैन. इन्कम ट्याक्स चाहिँ खास के छ भने यो आउने अब यो जुलाई 1 यो वर्ष भनौँ न अब भोलिदेखिको उसमा चाहिँ हाम्रो ट्याक्स रेट चाहिँ 16% थियो. त्यो 45,000 जति इन्कम गर्नेहरू छ त्यसको चाहिँ ट्याक्स रेट चाहिँ 16% थियो, त्यसले चाहिँ 15% झार्यो. अनि त्यसपछि अर्को जुलाईबाट फेरि 15% 14% झार्छ. त्यो चाहिँ एउटा एउटा नयाँ कुरा भयो. अनि अर्को चाहिँ यो अब भोलि यो भनौँ न यो जुलाई 1 हजुरको यो यो इन्स्टेन्ट वर्क रिलेटेड डिडक्सन भनेर $1,000 चाहिँ गभर्मेन्टले दिनुभएको छ. त्यसले चाहिँ अब मोटामोटी अब धेरै इन्कम हुनेहरूलाई 1,000 हामीलाई केही पनि चाहिँदैन, ब्याकअप इन्फर्मेसन चाहिँदैन, 1,000 चाहिँ तिम्रो इन्कममा घटाऊ भनेर त्यो चाहिँ अलिकति उद्या छ. अनि अर्को वर्ष जुलाई 1, 2027 फेरि 250 चाहिँ ट्याक्स अफसेट भनेर दिएको छ. यसको मतलब चाहिँ 200 ट्याक्स अफसेट भनेको त्यो आउने पैसाबाटै 250 गभर्मेन्टले दिने भयो, थपेर दिने भयो भनौँ न एक हिसाबले. तर त्यो डिडक्सन भनेको फेरि छुट्टै कुरा, त्यो हजुरको इन्कममा त्यो 1,000 घटाउनु पर्यो. जस्तो अब 18,000 मात्रै कमाएर छ भने 1,000 घटाएर केही पनि मतलब भएन. तर यो 1,000 इन्स्टेन्ट डिडक्सन जुन चाहिँ विदाउट ब्याकअप भन्नु भनेको छ त्यसले चाहिँ हायर इन्कमहरूलाई अलिअलि भए पनि राहत दिन्छ. त्यो यही तिनवटा कुराहरू चाहिँ मोटामोटी यो तिनवटा कुराहरू चाहिँ इन्कम ट्याक्समा आएको चेन्ज हो.
हजुर, अब इन्कमको कुरा गरिसकेपछि अलिकति अब नयाँ आर्थिक वर्ष होइन ट्याक्स रिटर्नको पनि कुरा गर्नु पर्यो. के के चेन्ज
हुन्छ हजुरले छुट्याउँदाखेरि त्यो सेल्फ म्यानेज सुपर फन्डको त्यसमा पनि जोडौँ कि यो
ए सुपर सुपरको चेन्जहरू पनि छ
होइन के छ सुपरको के छ भने अलिकति यसलाई चाहिँ पनि कम्प्लिट गर्नलाई अहिलेको नयाँ चेन्जहरूको टपिकलाई कम्प्लिट गर्नलाई सेल्फ म्यानेज सुपर फन्डमा अहिलेसम्म के हुन्थ्यो भने हजुरको जस्तो अब आफ्नो सेल्फ म्यानेज सुपर फन्डमा जति जम्मा भएको छ त्यसलाई एज अ डिपोजिट राखेर अनि त्यो बाँकी एमाउन्टलाई लिभरेजिङ गरेर त्यसको चाहिँ घर किन्न सकिन्थ्यो. तर अहिले अब यो अस्ति पास भयो, अब कट अफ डेट चाहिँ 10 अगस्तदेखि त्यो सुपरबाट चाहिँ लेन्डिङ गरेर अब आफूसँग क्यास पैसा छ, घर किन्ने पैसा पुरै सुपरमा बाँकी छ भने त गर्न पाइयो, किन्न पाइयो, नत्र भने सुपरबाट लेभरेजिङ गरेर घर किन्न अथवा लोन लिएर घर किन्न चाहिँ त्यो चाहिँ बन्द गर्यो. अब यो चाहिँ 10 अगस्त 2026 मात्रै बाँकी छ यो चाहिँ होइन. अनि अर्को स्मल बिजनेसहरूमा अलिकति चाहिँ चेन्ज चाहिँ
अब अलिकति बुझ्नको लागि अब यो सुपरको यो जुन फन्डबाट लोन लिएर अनि त्यसपछि प्रपर्टी किन्ने जुन थियो नि अब त्यसमा चाहिँ हुन त त्यो त्यो प्रपर्टीको उपभोग पनि गर्न पाइँदैन थियो क्यारे होइन, कस्तो हुन्थ्यो त्यो त्यसरी लिँदाखेरि र प्रपर्टी किन्दाखेरि
भनेको त्यो ठिक हो. त्यो अहिले त्यो लिँदाखेरि चाहिँ सुपरबाट लिँदाखेरि रेन्टल प्रपर्टी मात्रै लिन पाइन्थ्यो होइन. तर चाहिँ यसको होल आइडिया के थियो भने जस्तै अब तपाईँसँग अहिले 2,00,000 सुपरमा छ भने 2,00,000 अब सुपरको एभरेज रिटर्न भनौँ न अब 7-10% राम्रो सुपर छ भने 7-10% हुन्थ्यो. त्यसको गर्दाखेरि 10-12 वर्ष जतिमा 2,00,000 छ भने 2,00,000 चाहिँ 4,00,000 हुन्थ्यो. तर चाहिँ त्यही 2,00,000 युज गरेर ब्याङ्कको अथवा चाहिँ लेन्डरको अरू 5,00,000 लोन लिएर हामीले 7,00,000 प्रपर्टी किन्यौँ भने तपाईँको चाहिँ त्यो प्रपर्टी पनि हाउस किनियो अथवा जग्गा भएको घर किन्यो भने अरू 10-12-15 वर्षमा त्यो पनि डबल हुन्छ भन्ने हिसाबले 2,00,000 डबल र 7,00,000 डबल त 7,00,000 डबल बढी भयो भनौँ न एक हिसाबले. अथवा यो सुपरको 10 वर्षमा डबल हुने रहेछ भने उसको 12 वर्षमा बढी भयो भने त्यसको त्यही भएर लेभरेजिङ गरेर अहिले यसै पनि चलाउनु पाउनु होइन उसै पनि चलाउनु पाउने होइन. त्यस कारणले गर्दाखेरि यो पैसा पनि एउटा प्रपर्टीमा लगाइदिउँ नि त भन्ने जुन चाहिँ एउटा सबैको लहर चलेको थियो अहिले त्यो चाहिँ एउटा राम्रो ऊ पनि थियो. त्यसलाई पनि गभर्मेन्टले अब यसले गर्दाखेरि पनि त्यो कस्टम बायरलाई चाहिँ के अरे घर किन्नलाई डिस्टर्ब गर्यो भन्ने उहाँहरूको भाषामा त्यो भाषा त्यो 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 बुझाइबाट यसलाई पनि रोकिदियो भने कस्टम बायरले बढी चान्सेस पाउँछन् भन्ने हिसाबले चाहिँ उहाँहरूले त्यो चाहिँ रोक्नु भएको छ अहिले.
अब चेन्जहरू यति नै हो कि
चेन्जहरू मोटामोटी यति नै हो. अब एउटा अर्को महत्त्वपूर्ण चेन्ज के छ भने पहिला पहिला हाम्रै कम्युनिटीमा पनि थुप्रै पाउँथ्यो, मेरो त सुपरै हालेको छैन, 2-3 वर्ष भयो काम गरेको त्यो गरेको छैन भन्ने थियो. त्यसमा चाहिँ अहिले चाहिँ के गरेको छ भने यो इम्प्लोयरले जुन चाहिँ सुपर चाहिँ 3-3 महिनामा तिरे पनि हुने अथवा पास रिटर्न गर्दा तिर्ने भन्ने थियो त्यो चाहिँ अहिले चाहिँ अब चाहिँ क्वार्टरली नपाउने, अब चाहिँ इच पेयर हुनु तपाईँको चाहिँ एक त्यो जति पनि तलब आउँदाखेरि सुपरमा पनि जानुपर्ने भनेर यो जुलाई 1 त्यो चेन्ज चाहिँ कम्पलसरी बनाएको छ. त्यसले गर्दाखेरि अब भनौँ न अब मैले सुपर मेरो इम्प्लोयरले सुपर हालेको छैन अब के गर्ने होला अथवा हाल्छु भन्छ हालेको छैन भन्ने त्यो चाहिँबाट चाहिँ अलिकति छुटकारा पाए होला.
तपाईँको समुदाय तपाईँको कुराकानी एसपीएस नेपाली.
हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसपिएसको सहमति वा विमति छैन अनि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। सन् 2003 निरन्तर प्रसारण हुँदै आएको एसपीएस नेपालीका बारेमा थप जान्न sps.com.au/nepali जानुहोस् र हाम्रा थप सामग्रीहरूका लागि एसपीएस अडियो एप डाउनलोड गर्नुहोस्। एसपीएस अडियो एप एप स्टोर र गुगल प्लेबाट निशुल्क डाउनलोड गर्न सकिन्छ र अस्ट्रेलियाको मेलबर्न तथा सिडनीबाट प्रसारण हुने हाम्रो रेडियो कार्यक्रम लगायत सम्पूर्ण अडियो सामग्रीहरू तपाईँ जहाँ भए पनि यो एप मार्फत सुन्न सक्नुहुन्छ। सोसल मिडियामा भने हामी फेसबुक, इन्स्टाग्राम अनि एक्समा एसपीएस नेपालीको नाममा छौँ। लाइक वा फलो गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।